الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. كنتم خير أمة أخرجت للناس تأمرون بالمعروف وتنهون عن المنكر. الله سبحانه وتعالى اس امت کو بہترین امتوں میں شامل فرمایا اور ارشاد فرمایا کہ کنتم خیر امت، تم سب سے بہترین امت ہو. اخرجت للناس، جو نکالے گئے ہو لوگوں کے لیے کہ تأمرون بالمعروف، ان کو نیکیوں کا حکم دو، ونہون عن المنکر، اور منکر سے منکرات سے روکو. یہ چیز صرف علماء کے اوپر فرض نہیں بلکہ ایک عام انسان کے اوپر بھی فرض ہے کہ اگر اللہ کی نافرمانی دیکھتا ہے تو اولاً اس کو وہیں روک دے. اگر اتنی قوت ہے اس کے ہاتھ میں کہ کسی برائی کو دیکھنے کے بعد اس کو روکنے پر قادر ہے. من رأى منکم منکرا، قرآن کی شرح حدیث سے ہی ہوتی ہے. لہذا نبی علیہ الصلاۃ والسلام ارشاد فرما رہے ہیں کہ من رأى منکم منکرا فلیغیرہ بیدی، تم میں سے جو شخص کسی برائی کو دیکھے تو سب سے پہلا حق کیا ہے، اس کو ہاتھ سے روک دے. فإن لم يستطع، اگر اس کی بھی استطاعت نہیں ہے، قوت نہیں رکھتا کہ ہاتھ سے روک سکے، سامنے والا زیادہ طاقتور ہے، تو فبی لسانی، تو پھر کیا کرے، زبان سے منع کر دے کہ بھائی یہ برا کام ہے. فإن لم يستطع، اور اس کی بھی استطاعت نہیں ہے کہ زبان سے روکے، تو حدیث پاک میں آیا کہ فبقلبی، تو کم سے کم اس عمل کو دیکھنے کے بعد اپنے دل میں برا سمجھے کہ اللہ یہ تیری نافرمانی ہو رہی ہے، اس کو کم سے کم دل میں برا سمجھے. اور وذالک ضعف الایمان، اور یہ تمہارے ایمان کی سب سے کمزور ترین علامت ہے. حدیث میں جب تمہارا ایمان بالکل آخر حصے میں پہنچ جائے گا تب انسان کیا کرے گا، برائی دیکھ کر کے صرف دل کے اندر یہ سوچے گا کہ اللہ کی نافرمانی ہے، فرما تو بھی تمہاری نجات ہو جائے گی. جیسے امتحانات میں 100 نمبر کا پرچہ ہو تو 33 نمبر پہ بھی کیا کہتے ہیں، پاس ہے. ایک پاس نمبر ہے اور ایک اعلیٰ نمبر ہے. ایک شخص کو 100 نمبر لینا ہے تو اس کے لیے کیا حکم ہے، فإن لم يستطع من رأى منكم منكرا فليغير بيده. پہلا نمبر کیا ہے، 100 لینا ہے تو ہاتھ سے روک دے. اگر اس کی استطاعت نہیں ہے تو فبی لسانی، زبان سے برا کہہ دے کہ نہیں یہ کام غلط ہے، یہ شریعت کے خلاف ہے. آج ہم کیا دیکھتے ہیں، اپنی طبیعت دیکھتے ہیں. آج امت کا مزاج کیا بن چکا، دین کے اندر جو چیزیں ہیں جو اپنی طبیعت کے موافق ہیں اس کو تو مان لیتے ہیں، جو خلاف طبیعت ہے کہتے ہیں مولانا یہ چیز، ان چیزوں کی دلیل کہاں ہے شریعت کے اندر. تو جب امت شریعت کے اندر جو چیزیں موجود ہیں ان چیزوں کے بارے میں جب دلیل مانگنے لگے تو اس کا مطلب امت گمراہی کی طرف جا رہی ہے، اس طرف جا رہی ہے جس طرف اللہ اور اس کے نبی نے جانے سے منع فرمایا. اسی لیے دوسری جگہ فرمایا کہ امر بالمعروف کرنے کے لیے بھی علماء نے لکھا ہے کہ اس کے لیے بھی وہ ہیں طبقات ہیں. حضرت حکیم الامت حضرت حامی رحمۃ اللہ علیہ نے ایک دفعہ ایک شخص کو ٹرین میں سفر کر رہے تھے دیکھا، ایک شخص کا پائچہ تخنے سے نیچے تھا. حضرت حکیم الامت نے ٹرین میں اس سے کہہ دیا، حضرت حامی رحمۃ اللہ علیہ نے، کہ میاں آپ کا تخنا چھپا ہوا ہے، یہ حرام ہے، آپ اس کو اوپر کر لیجئے، اسلام میں تخنا ڈھانکنا حرام ہے. تو اس نے کیا کہا، ارے اسلام کی ایسی کی تیسی، میں اسلام کو ہی نہیں مانتا. تو حضرت حکیم الامت نے توبہ کی، حضرت نے فرمایا کہ میں نے آج کے بعد یہ عہد کیا کہ جب تک یہ معلوم نہ ہو کہ یہ شخص امر بالمعروف کو تسلیم کرے گا، کیونکہ اللہ نے حاکم تو بنایا نہیں ہے، ہمیں حاکم تو بنایا نہیں، صرف حکم دے سکتا ہے، اس کو ترغیب دے سکتا ہے. تو وہ ترغیب دینے کے لیے اب کیا ہے، اتنا معلوم ہو کہ یہ حق بات تسلیم کرے گا تو اس کو بتلائے. اگر یہ معلوم ہے کہ آج تو یہ فاسق ہے صرف، مثلا کسی بھی گناہ میں مبتلا ہے، گناہ کبیرہ میں مبتلا ہے، لیکن معلوم ہے کہ اگر میں نے اس کو ٹوکا تو یہ فرق سے نکل کر کفر میں داخل ہو جائے گا, اسلام کا انکار کر دے گا کہ میں اسلام کو ہی نہیں مانتا. آج ایسا زمانہ ہے کہ لوگ اسلام کی چیزوں کو ایسے انکار کر دیتے ہیں, کہتے حدود اللہ, یہ کیا چیز ہے, ہم تو اس کو مانتے ہی نہیں, ہم اس کو جانتے ہی نہیں. تو پہلے فاسق تھا وہ, پہلے فاسق تھا, اب اس نے انکار کر دیا, اب کافر ہو گیا, اب دوبارہ نکاح کرے. لہذا جب ہم بات چیت کرتے ہیں ان بات چیت کے دوران بہت سے جملے ایسے نکل جاتے ہیں کہ اسلام خطرے میں پڑ جاتا ہے. لہذا صبح شام کلمہ پڑھ کر اپنے ایمان کو تازہ کرتا رہے. درخت کو اگر 10 دن پانی نہ ملے تو درخت سوکھ جاتا ہے, یہ تو ایمان کا معاملہ ہے. سوتے وقت کم سے کم اگر ایک تسبیح نہیں پڑھ سکتا, ایک تسبیح تو کم سے کم اب بتائی جاتی ہے, ورنہ ایک زمانے میں 12 تسبیحیں تھیں, 12,000 دفعہ اللہ اللہ کرتے تھے اللہ والے, تب جا کر کے ایک راستہ طے ہوتا تھا. اب تو اللہ والوں نے, حضرت حکیم الامت نے فرمایا کہ اب راستے کو اتنا مختصر کر دیا کہ ایک تسبیح کلمہ طیبہ کی, ایک تسبیح اللہ اللہ کی, اور ایک تسبیح درود شریف کی, اور ایک تسبیح استغفار کی. یہ پڑھ لے انشاءاللہ اللہ تعالیٰ کا راستہ آسانی سے ہو جائے گا, بغیر پیٹرول ڈلے گا. دادا نے فرمایا یہ چیز کیا ہے, اس کی مثال پیٹرول کی ہے. گاڑی کتنی ہی اچھی ہو, ارے میں باہر کہاں دیکھ رہے ہیں, میں آپ کی طرف دیکھ رہا ہوں, آپ باہر دیکھ رہے ہیں, آپ جو مسکرا رہے ہیں, آپ سے کہہ رہا ہوں, گاڑی 1 کروڑ روپے کی گاڑی ہے لیکن پیٹرول نہ ڈالے اس کے اندر تو کیا ہوگا, گاڑی نہیں چلے گی. لیکن اگر 1 لاکھ کی گاڑی لی لیکن اس کے اندر پیٹرول ہے تو جب آدمی چاہتا ہے بیٹھتا ہے, اسٹارٹ کرتا ہے اور چلا جاتا ہے. تو یہ جتنے تسبیحات ہیں ان کی مثال کیا ہے, پیٹرول کی مثال ہے. جب انسان چلنا چاہ رہا ہے شریعت کے اوپر تو پھر پیٹرول ڈالے اس گاڑی کے اندر تاکہ گاڑی آسانی سے چل سکے, کیونکہ دھکا لگا کر کے اگر چلے گا تو کتنے بھی دیر سے دھکا لگائے گا, 1 گھنٹہ 2 گھنٹہ, پہلوان آدمی ہوگا تو آدھا دن دھکا لگا لے گا. دو پاگل تھے, وہ ایک عمارت کھڑی تھی تو انہوں نے کہا چلو اس کو دھکا لگا کر کے آج دور اس کو کہیں کر دیتے ہیں. وہ دھکا لگاتے رہے شام تک تو عمارت کہاں ہی تھی, وہ سایہ آ گیا, وہاں دھوپ تھی سایہ آ گیا. تو ایک نے کہا چلو الحمدللہ شام ہو گئی, سایہ تک تو پہنچ گئے ہم لوگ. تو ایسی بےوقوفی نہ کرے, اس چیز کو دھکا نہ دے جو ہل نہیں سکتی, جس چیز کو ہلا سکتا ہے اس کو دھکا دے. عمارت کو ہلا رہا ہے پاگل کی طرح کھڑا ہوا. تو یہ چیزیں کیا ہے, یہ اس کے لیے پیٹرول کا کام ہے. جب راہ طریقت کے اندر چلنا ہے اسلام نے, اسی لیے ہر چیز کے اندر جب کھانا کھاتا ہے انسان تو اللہ تعالیٰ نے کیا, نبی علیہ الصلاۃ والسلام کی تعلیمات کیا ہے, بسم اللہ وعلی برکت اللہ. جب کھانا کھا لیا الحمد للہ الذی اطعمنا وسقانا وجعلنا من المسلمین, تمام تعریف ہے اللہ کے لیے جس نے کھلایا پلایا اور مجھے مسلمان بنایا. میرے شیخ حضرت رضوی رحمۃ اللہ علیہ فرماتے تھے کہ اٹھنے سے لے کر بیٹھنے تک, کھانے سے لے کر پینے تک, سونے سے لے کر جاگنے تک, بیت الخلاء میں جانے سے لے کر نکلنے تک, ہر دعا کے اندر اللہ کا نام اس لیے ڈال دیا کہ جو نام بار بار کان میں پڑتا ہے اس سے خود بخود محبت ہو جاتی ہے, انسان خود بخود محبت کرنے لگتا ہے, اس کے دل میں خود بخود ایک بچہ پیدا ہوتا ہے, گونگا پیدا ہوتا ہے. پیدائشی کوئی بچہ ماں کے پیٹ سے بولتا ہوا نہیں پیدا ہوا, لیکن وہ وہی الفاظ اپنے ماں باپ کی زبان سے سنتا رہتا ہے کہ ماں باپ میں, وہ دیکھتا ہے کہ ماں جب توے پہ ایک چیز ڈالتی ہے تو اس کو روٹی کہتی ہے, تو وہ جب بڑا ہوتا ہے تو روٹی کہنے لگتا ہے. کیوں؟ سنتے سنتے اس کے ذہن میں وہ چیز آ گئی. تو دادا نے فرمایا جب سنتے رہو گے تو ایک نہ ایک دن وہ چیز ذہن میں بیٹھ جائے گی. اذا تکرر, جب کسی چیز کا تکرار کیا جائے بار بار تو وہ کیا چیز, وہ چیز دل میں قرار پا جاتی ہے. اسی لیے قرآن کریم میں اللہ رب العزت کے ارشاد وذکر اے محمد صلی اللہ علیہ وسلم آپ نصیحت کیجئے. کیوں؟ فإن ذکرا تنفع المؤمنین, کیونکہ نصیحت مومنین کو فائدہ دیتی ہے. اب ایک شخص کہے کہ مجھے تو فائدہ نہیں ہوتا کچھ بھی, تو دادا نے فرمایا کہ اپنے ایمان کا جائزہ لو. یہاں شخص کیا لگائی اللہ نے, تنفع المؤمنین, مومنین کو فائدہ دے گی, اور تو جو کہہ رہا ہے کہ مجھے فائدہ نہیں دے رہی, اس کا مطلب ہے تیرا ایمان خطرے کے اندر ہے. اللہ کی بات سن کر کے مومن کے ایمان میں فرق نہ آئے. کیسا مومن ہے؟ ایک شخص کہتا ہے کہ مجھے اپنے ماں باپ سے پیار ہے, ماں باپ سامنے نہیں ہے, انتقال ہو گیا, لیکن ماں باپ کی بات سننے کے سنتے وقت اس کو مزہ نہیں آتا, تو اس کا مطلب اس کا دعویٰ جھوٹا تھا. ہر انسان کیا کہے گا, یہ شخص اپنے دعوے میں جھوٹا ہے, ماں باپ سے کوئی محبت نہیں تھی. اگر محبت ہوتی تو ماں باپ کے ذکر میں مزہ آتا ہے, اگر دنیا سے چلے جائے تو انسان یاد کر کے روتا ہے, اگر اکیلا بیٹھا ہو تو اپنے ماں کو یاد کر کے روتا ہے کہ میں جب چھوٹا تھا تو ماں نے اس طرح پرورش کی, اس طرح میرے ساتھ پیار کیا, اس طرح محبت کی, اب چلی گئی تو اکیلے میں بیٹھ کر ماں کو یاد کر رہا ہے. حضرت جلال الدین رومی رحمتہ اللہ علیہ فرماتے ہیں, اے دنیا والوں, مادر را مہر منا مختم, اے دنیا والوں, ماں کو محبت کرنا کس نے سکھلایا؟ ماں محبت کر رہی ہے بچے سے, جانور محبت کر رہا ہے اپنی اولاد سے, پرندہ محبت کر رہا ہے اپنے بچے سے. یہ محبت کس نے سکھلائی ہے؟ یہ اللہ تعالیٰ نے سکھلائی ہے, تب تو محبت کر رہی ہے, ورنہ کتیا بھی اپنے بچے سے پیار کرتی ہے. وہ ایک بچے کا واقعہ میں نے پہلے بھی سنایا کہ اس نے اپنی والدہ سے پوچھا کہ اماں میں پیدا کیسے ہوا, تو اس کی ماں نے اب کیا جواب دے دی, اس نے کہا بیٹا میں نے ایک ہنڈیا لی, اس میں مٹی ڈال کے زمین میں دفن کیا, کچھ دن بعد نکالا تو تو تھا اس کے اندر. تو اس نے کہا اچھا, وہ بچے نے بھی مٹی لی, ہنڈیا میں رکھی, ہنڈیا کو جو ہے مٹی میں دبا دیا, کچھ دن کے بعد جب کھولا تو اندر مینڈک تھا, تو کہیں سے پہنچ گیا ہوگا اس کے اندر. تو وہ بچہ کیا کہنے لگا مینڈک سے, کہنے لگا دل تو چاہتا ہے کہ تجھے مار دوں, مگر کیا کہ تو میری اولاد ہے. تو وہ اپنے دماغ کے مطابق عمل کر رہا تھا, کہ اس نے سوچا کہ جو بھی چیز نکلے گی انڈیا میں سے وہ اولاد ہی ہوگی, خواہ وہ مینڈک ہو یا چچندر ہو یا کچھ بھی ہو, ماں نے تو صرف اس کو ٹلایا تھا اس کو. اس لیے ہر چیز سمجھنے کا ایک مقام, ایک ذہن ہوتا ہے. ایک انسان اگر سمجھاتا ہے کسی کو تو اس کے ذہن کے مطابق اس کو سمجھائے, اگر عالم سے بات کر رہا ہے تو عالمانہ گفتگو کرے. حضرت حکیم الامت کا مزاج کیا تھا کہ جب عوام میں بیان کرتے تھے تو حضرت کا بیان ایسا ہوتا تھا کہ عوام کی بھی سمجھ میں آتا تھا, اور جب علماء میں حضرت بیٹھتے تھے تو علامہ سید سلمان ندوی رحمتہ اللہ علیہ جیسوں کے پسینے چھوڑ جاتے تھے. حضرت علامہ سید سلمان ندوی رحمتہ اللہ علیہ ایک دفعہ دمشق گئے, وہاں کی سب سے بڑی لائبریری میں گئے, اسلامی لائبریری میں, تو وہاں ایک کتابچہ رکھا ہوا تھا. علامہ سید سلمان ندوی رحمۃ اللہ علیہ کے علم کا یہ حال تھا کہ حضرت نے وہاں کے جو لائبریرین ہوتا ہے اس سے کہا کہ یہ رسالہ مجھے نکال کر کے دیجئے, میں اس کا مطالعہ کرنا چاہتا ہوں. تو اس نے کہا یہ اتنی خالص عربی کے اندر ہے کہ حضرت آپ کو سمجھ میں نہیں آئے گا. حضرت نے کہا آپ دیجئے تو صحیح, سمجھ میں آئے یا نہ آئے میں دیکھ تو لوں اس کو. تو اس نے نکال کر کے دے دیا. تو حضرت نے جب نکال کر اس نے دیا تو حضرت نے دکھایا, فرمایا یہ جو شخص ہے یہ میں ہی ہوں جس نے یہ رسالہ لکھا ہے. لیکن جب حضرت حکیم الامت کے پاس پہنچے, پہلی دفعہ تقریر سنی حضرت کی, تو پھر اس کے بعد کیا فرمایا, جانے کس انداز سے تقریر کی, پھر نہ پیدا شبہ باطل ہوا. جانے کس انداز سے تقریر کی, پھر نہ پیدا شبہ باطل ہوا, آج ہی پایا مزہ قرآن کے اندر, جیسے قرآن آج ہی نازل ہوا. اللہ والوں کی صحبت کے بہت اثرات ہیں. حضرت گنگوئی, حضرت نانوتوی, یہ لوگ حاجی صاحب رحمۃ اللہ علیہ کے پاس کچھ لینے نہیں گئے تھے, علم لینے نہیں گئے تھے, صحبت لینے کے لیے گئے تھے, علم کے تو خود پہاڑ تھے. حضرت حکیم الامت فرماتے تھے کہ حضرت گنگوئی رحمۃ اللہ علیہ اگر امام اپنے وقت کے امام ہونے کا دعویٰ کرے, فقہ کے اجتہاد میں امام ہونے کا دعویٰ کرے, تو اللہ نے اتنا علم دیا ہے کہ اس دعوے کو نبھا بھی جائیں گے. اور ذہانت اتنی دی تھی اللہ نے کہ حضرت ایک چیز کو اگر ایک بار سن لیتے تھے تو ساری زندگی نہیں بھولتے تھے. ایک دفعہ حضرت کے پاس ایک مقدمہ پیش کیا گیا. مقدمہ کیا تھا؟ قوالی کا مقدمہ تھا کہ دو قوالوں میں لڑائی ہو گئی. ایک کہتا تھا میں نے اچھا گایا, دوسرے نے کہا میں نے اچھا گایا. حضرت نے پڑھا رہے تھے مدرسے میں, وہ دونوں آ گئے. انہوں نے کہا حضرت ہم دونوں کے درمیان آپ فیصلہ کرائے کہ میں نے اچھا گایا یا اتنے اچھا گایا. حضرت نے فرمایا دونوں کا گایا. حضرت نے فیصلہ کر دیا. طلبہ حیران. طلبہ نے کہا حضرت قوالی اور آپ کا؟ حضرت نے فرمایا جب میں پڑھتا تھا اس وقت میں نے اس کے اصول پر ایک کتاب پڑھی تھی, وہ آج تک میرے ذہن میں موجود ہے. جب ان دونوں نے پڑھا تو اس کے ضابطے تو ذہن میں تھے, میں نے اسی کے مطابق فیصلہ کر کے ان کو بھگا دیا یہاں سے. بازار سے گزرتے تھے حضرت گنگوئی رحمۃ اللہ علیہ تو کانوں میں انگلیاں ڈال لیتے تھے, کیونکہ اگر گانا چل رہا ہوتا تھا تو حضرت فرماتے تھے میں اس کو بھول نہیں پاتا. اللہ نے اتنا ذہن عطا فرمایا تھا. تو لیکن حاجی صاحب رحمۃ اللہ علیہ کے پاس جب گئے حضرت گنگوئی رحمۃ اللہ علیہ, تو حاجی صاحب رحمۃ اللہ علیہ نے کیا معاملہ فرمایا. ایک دن گئے کھانے پر بیٹھے تھے, حاجی صاحب رحمۃ اللہ علیہ کھانا تناول فرما رہے تھے. حضرت گنگوئی پہنچ گئے. حاجی صاحب رحمۃ اللہ علیہ نے کھانا نکالا, سالن روٹی پر رکھا اور حضرت گنگوئی کو دیا اور فرمایا جاؤ وہاں بیٹھ کر کے کھا لو, جہاں جوتے رکھے وہاں بیٹھ کر کے کھا لو. اتنے میں حضرت حافظ زامی شہید رحمۃ اللہ علیہ آ گئے, جو حاجی صاحب کے یہ دونوں ایک ہی شخص سے بیٹھ تھے. حافظ زامی شہید رحمۃ اللہ علیہ آئے تو فرمایا کہ میاں رشید احمد نے, میاں ارے حاجی صاحب رشید احمد آئے ہوئے, ان کو اپنے ساتھ دسترخوان پر بٹھا کر کیوں نہیں کھلا رہے؟ فرمایا کہ اپنے ساتھ بٹھا کر کے کھلا رہا ہوں, کیا یہ کم ہے ان کے لیے؟ پھر چہرے کی طرف دیکھا تو حضرت گنگوئی کے چہرے پر ایک ذرا بھی افسوس کا وہ نہیں تھا, بلکہ حضرت خوش تھے کہ میرے شیخ نے مجھے یہ چیز دی. اپنے آپ کو مٹانے سے تب اللہ تعالیٰ کی ذات ملتی. حضرت گنگوئی نے اتنا مٹایا, پھر جس دن خلافت تھی حضرت حکیم الامت حضرت خانوی رحمۃ اللہ علیہ نے, تو حضرت حکیم الامت نے کیا فرمایا؟ فرمایا کہ میاں رشید احمد میں نے اسی دن آپ کو سب کچھ دے دیا تھا جس دن میں نے آپ کو باہر بٹھا کر کے کھانا کھلایا تھا, کیونکہ میں اس دن دیکھنا چاہتا تھا کہ آپ کے اندر اپنے علم کا پندار کتنا ہے. اللہ والے آزماتے بھی ہیں, انسان ان کی صحبت میں جاتا ہے تو اللہ والے آزماتے بھی ہیں کہ اس کے اندر کتنا مارتا ہے, کتنا برداشت کر سکتا ہے. جتنی برداشت ہوتی ہے اللہ تعالیٰ اسی کے مطابق, جتنی جس کی قربانی اتنی اللہ کی مہربانی. دادا فرماتے کہ جتنی تمہاری قربانی اتنی ہی اللہ کی مہربانی, تم جتنی قربانی دو گے اللہ کے راستے میں اللہ تعالیٰ اتنے ہی تم پر مہربان ہوں گے. اور ویسے ہی معاملہ فرمائیں گے. حضرت خواجہ صاحب رحمۃ اللہ علیہ نے جتنی قربانی دی تو اس کے بعد کیا حال ہوا کہ علماء کی مجلس ہوتی تھی, خواجہ صاحب بات کر رہے ہوتے تھے, علماء میں ہمت نہیں تھی کہ خواجہ صاحب کے سامنے کوئی بات کر لے. حالانکہ حضرت مفتی محمد حسن صاحب امرتسری رحمۃ اللہ علیہ یہ حیات تھے, جامع اشرفیہ لاہور کے بانی, مفتی شفیع صاحب رحمۃ اللہ علیہ دارالعلوم کراچی کے بانی, یہ بڑے بڑے علماء حضرت مولانا مسیح اللہ صاحب جلال آبادی رحمۃ اللہ علیہ, حضرت مولانا شاہ وسیع اللہ صاحب رحمۃ اللہ علیہ, حضرت مولانا شاہ غلام الحق صاحب رحمۃ اللہ علیہ, یہ بڑے بڑے علماء اس وقت حیات تھے, عالم تھے. لیکن خواجہ صاحب اگر آ جاتے تھے تو مجلس کے اندر کسی عالم کی ہمت نہیں تھی بولنے کی, کیونکہ خواجہ صاحب نے صحبت زیادہ اٹھائی تھی. اور جو محبت خواجہ صاحب نے حضرت حکیم الامت سے کی تھی اس محبت کا عالم ہی کچھ اور تھا. صرف کانپور سے تشریف لائے, حضرت حکیم الامت کو ایک نظر دیکھا, خادم سے پوچھا حضرت کیا کر رہے ہیں؟ خادم نے بتایا کہ حضرت تفسیر بیان القرآن لکھ رہے ہیں. اور حضرت کے خانقاہ کا اصول یہ تھا کہ کوئی ایک ضابطہ نہیں توڑ سکتا تھا, اگر پھر بادشاہ وقت بھی آ جائے تو بھی خادم اس کو قانون بتا کر کے کہتا تھا اب انتظار کیجئے. تو خواجہ صاحب رحمۃ اللہ علیہ کو جب پتہ چلا کہ حضرت بیان القرآن لکھ رہے ہیں تو اس وقت حضرت نے پابندی لگائی تھی کہ جس وقت میں تفسیر لکھ رہا ہوں قرآن کی اس وقت کسی کو میرے کمرے میں آنے کی اجازت نہیں ہے. خواجہ صاحب رحمۃ اللہ علیہ کے علم میں تھا کہ حضرت کی طرف سے منع ہے, تو خادم سے کہا کہ میں ایک نظر دیکھ کے بس جانا چاہتا ہوں کیونکہ مجھے اگلے دن دوبارہ نوکری پہ جانا ہے, لہذا کھڑکی سے ایک نظر دیکھا اور تھانہ بھون سے دوبارہ ٹرین میں بیٹھے اور کانپور چلے گئے. پھر جب بتایا ہوگا خادم نے کہ حضرت خواجہ صاحب آئے تھے کانپور سے اور آپ کو ایک نظر دیکھا, نہ سلام کیا, نہ دعا کے لیے کہا, نہ خادم سے کہا, بس صرف ایک نظر دیکھ کر کے چلے گئے. دوستو, نبی کی ایک نظر صحابی بنا دیتی ہے. نبی کی ایک نظر حالت ایمان کے اندر کسی مسلمان کے اوپر پڑ جائے, وہ مسلمان کیا بن جاتا ہے؟ صحابی بن جاتا ہے. اب کیا ہے؟ رضی اللہ عنہم ورضوا عنہ, اللہ اس سے راضی اور وہ اللہ تعالیٰ سے راضی. جنت کا سرٹیفکیٹ دنیا میں لے کر کے جا رہا ہے. جب نبی کی ایک نظر سے صحابی بن سکتا ہے, حضرت شاہ عبد القادر صاحب محدث دہلوی رحمۃ اللہ علیہ جامع مسجد فتح پوری سے عبادت کر کے نکلے, عبادت کر کے نکلے مسجد کے باہر ایک کتا بیٹھا تھا. حضرت حکیم الامت حضرت تھانوی رحمۃ اللہ علیہ لکھتے ہیں, فرمایا کہ عبادت کا نور دل میں بھر چکا تھا اور آنکھوں سے چھلک رہا تھا. فرمایا وہ ایمان کی حالت میں حضرت شاہ عبد القادر صاحب نے ایک نظر اس کتے کے اوپر کیا ڈالی کہ وہ کتا دلی میں جہاں جاتا سارے کتے اس کے سامنے ادب سے بیٹھتے تھے. اور اس کا راوی کون ہے؟ حضرت حکیم الامت. اور وہ کیا فرماتے ہیں؟ فرماتے ہیں, آج جن کی نگاہوں سے جانور محروم رہی ان کی نگاہوں سے انسان کیسے محروم رہ سکتا ہے؟ لیکن دادا نے فرمایا کہ ایک ہے, ایک انسان کسی سے کہتا ہے کہ حضرت میرے لیے دعا کر دیجئے, میں دعا کی درخواست کرتا ہوں. وہ فرمایا ایک انسان ہے, درخواست نہیں کرتا, خدمت ایسی کرتا ہے کہ خود بخود دل سے دعا نکل جاتی ہے. فرمایا دعا لینے میں اور دعا کروانے میں بہت فرق ہے. ایک انسان دعا کی درخواست کرتا ہے روزانہ کہ حضرت میرے لیے دعا کر دیجئے, لیکن ایک انسان چپ چاپ ہے, وہ خدمت کیا جا رہا ہے. فرمایا اس کے لیے جب دعا نکلتی ہے تو فرمایا دعا لینے میں اور دعا کروانے میں بہت فرق ہے. تو فرمایا خدمت ایسی کرو کہ دل سے دعا نکل جائے. جس دن وہ دعا نکل گئی, اللہ والوں کی صحبت کو معمولی نہیں سمجھنا چاہیے. آج لوگ کیا کہتے ہیں, اگر ہم علماء کی صحبت میں نہیں گئے تو کیا ہوا, اگر ہمیں صحبت نہ ملی تو کیا ہو گیا؟ صحبت انسان کو, دادا نے فرمایا کہ صحبت کا اثر کتنا ہے. ایک انسان رات کو, رات کا وقت, وہی وہ سامنے والا دروازہ کھول دے اس کو, تو جو بیچ میں جگہ ہے تھوڑا آگے آگے ہو جائے. فرمایا جب سونے کا وقت ہوتا ہے ایک شخص گھر میں سوتا ہے اور ایک شخص جہاں گلاب کا باغ لگا ہوا ہے اس میں جا کر کے سو جاتا ہے. فرمایا گلاب کا باغ کوئی تقریر نہیں کرتا, کوئی اپنی خوشبو کے فضائل بیان نہیں کرتا. فرمایا صرف صحبت میں گیا, جب صبح اٹھتا ہے تو اس کا دماغ معطر ہوتا ہے, صبح حشاش بشاش اٹھتا ہے. کیا کہتا ہے؟ گلاب کی صحبت میں سو کر کے آیا. فرمایا گلاب نے تقریر نہیں کی. حضرت شیخ الحدیث مولانا زکریا صاحب رحمۃ اللہ علیہ تبلیغی جماعت کے اکابرین میں سے, فضائل اعمال لکھنے والے, حضرت ایک دفعہ کراچی تشریف لا رہے تھے رائےوینڈ سے, تو وہ گرمی کا زمانہ تھا, اس وقت ٹرینیں بھی کوئی اتنی وہ نہیں تھی, تو ڈبے کے اندر حضرت کے لیے برف رکھی گئی کہ کمرہ تھوڑا ریل کا ٹھنڈا ہو جائے. تو کچھ دیر کے بعد کمرہ ٹھنڈا ہو گیا تو حضرت شیخ الحدیث مولانا زکریا صاحب رحمۃ اللہ علیہ نے جو علماء موجود تھے ان سے پوچھا کہ بھائی بتاؤ تھوڑی دیر پہلے کمرے کی کیا حالت تھی؟ فرمایا حضرت شدید گرمی تھی, سب پسینے میں تھے. فرمایا اب کیا حالت ہے؟ فرمایا حضرت ٹھنڈک کے جتنا پسینہ تھا سب خشک ہو گیا. فرمایا کس کی وجہ سے ہوا؟ فرمایا حضرت برف رکھنے کی وجہ سے. تو حضرت شیخ نے کیا فرمایا؟ فرمایا برف نے کتنی دیر تقریر کی ٹھنڈک کے اوپر؟ کہا حضرت کوئی تقریر نہیں کی. فرمایا دیکھو خالی برف ہے. ایک جو بچے بات کر رہے ہیں ان کو چپ کرا دیں, بیٹا آپ نیچے ہو کر کے بیٹھ گیا چپ چاپ, तो फरमा
जितने बच्चे ऊपर हैं वो सब नीचे आ रहे हैं, ऊपर कोई नहीं बच्चा बैठे
हैं। लिहाजा फरमाया कि देखो बर्फ ने तकलीफ नहीं की लेकिन अल्लाह ने उसमें तासीर ठंडक की रखी है, तो वो बगैर तकलीफ के अपनी ठंडक पहुंचा देती है। फरमा इसी तरीके से अल्लाह वालों की सोहबत में अल्लाह ने तासीर इत्मीनान की रखी, सुकून की रखी है। हजरत की मुलमत क्या फरमाते हैं, फरमाते जब जिक्र करते वक्त नींद आए तो नींद से लड़ो मत कि मैं जिक्र करके ही सोऊंगा, फरमा तकिया लगाओ और सो जाओ। और जवाब क्या हजरत ने, दलील क्या थी हजरत ने, हजरत की मुलमत है। फरमाया माँ की गोद में बच्चे को तो नींद आती है, माँ की गोद में बच्चे को नींद आती है। फरमाया जब नमाज पढ़ने के लिए आता है इंसान तो मस्जिद में उंगने लगता है, बयान सुनने आता है तो उंगने लगता है, वजू करने बैठता है तो उंगने लगता है। क्यों? फरमाया कि यहाँ अल्लाह ताला की रहमत नाज़िल हो रही है, और जब अल्लाह की रहमत के अंदर नींद ना आएगी तो कहाँ नींद आएगी। एक बच्चा बाहर दूर से थका हुआ आता है, दिन भर मेहनत मजदूरी करता है, शाम को माँ घर पर इंतजार करती है उसका। जब बच्चा घर पहुँचता है माँ की गोद में सर रखता है, माँ खाने का इंतजार में बच्चा गोद में सर रख करके सो जाता है। कहता है माँ की गोद के अंदर जो नींद का मजा है वो मजा ही कहीं नहीं है, तो अल्लाह की रहमत में सोने में जो मजा है वो मजा कहीं नहीं है। हजरत की मुलम्मत ने फरमाया उस वक्त सो जाओ फिर उठो, फिर हशास बशास हो गए फिर उठ कर लिखे कर लो। दीन में जिद नहीं है कि जरूरी है कि अभी करके ही सोऊंगा मैं। अरे जिस वक्त नाम अल्लाह का लेना है, अल्लाह ताला हमारे ये नहीं है कि अल्लाह ताला मोहताज है कि हम नाम लेंगे, तो अल्लाह का अंदाजा ने फरमाया कि अल्लाह का नाम इतना बाबरकत नाम है कि हमारे लेने से अल्लाह के नाम में बरकत नहीं होती बल्कि उस नाम की बरकत से हमारी जिंदगी में बरकत आ जाती है। अल्लाह का नाम इतना बाबरकत नाम है कि अगर मुसलमान एक दफा कह दे अल्लाह तो फरमाया अल्लाह का नाम बुलंद नहीं हुआ तुम्हारी जबान पाक हो गई। ये अल्लाह के नाम की बरकत है। तो फरमाया अगर नहीं आते तो की उम्मत ने फरमाया कि अगर नींद आए तो सो जाओ, फिर जब उठ जाओ हशियार बशियार हो गए फरमाया फिर अपना जिक्र पूरा कर लो, लेकिन नाजा मत करो। हजरत शाह अब्दुल गनी साहब कुतुबुल्लाह रहमतुल्लाह अलैह क्या फरमाते थे बीमारी में भी क्या करता है आदमी, थोड़ा सा खाता है। माँ बाप क्या करते हैं, औलाद को जबरदस्ती खिलाते हैं बेटा थोड़ा सा खा ले वरना कमजोरी बढ़ जाएगी। तो फरमाया बीमारी के अंदर भी अगर इतना वक्त भी नहीं मिलता कि 100 दफा पढ़े, कल मैं सही बात है फरमाया 3 दफा पढ़ ले, 1 दफा पढ़ ले, सोते वक्त पढ़ ले, कम से कम 1 दफा तो अल्लाह का नाम ले। ऐसा कैसा मुसलमान है कि अल्लाह की वहदानियत का दावा कर रहा है, अल्लाह की रुबूबियत के अंदर आने का दावा कर रहा है, अल्लाह से की मोहब्बत का दावा कर रहा है और अल्लाह का नाम लेने की तौफीक नहीं। अल्लाह का नाम ले, इसीलिए क्या फरमाया हदीस पाक के अंदर कि इंसान की आखरत के अंदर नजात का मेयार उसका आखिरी कलमा है। अगर उसने आखिरी दफा कलमा पढ़ा अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु, लेकिन उसके बाद उसका इंतकाल हो गया, एक शख्स ने सवाल किया एक आलिम से कि हजरत उसने कलमा पढ़ा था और उसका इंतकाल हुआ लेकिन मौत के बाद उसको कलमा नसीब नहीं हुआ, ये जन्नत में जाएगा या जहन्नम में। फरमाया अगर उसने इस कलमे को तोड़ने वाला कोई अमल न किया तो कलमा अपनी जगह बाकी है, वो कलमा इसको जन्नत में ही लेकर के जाएगा। तो जब सो रहा होता है इंसान तो सोया हुआ और मरा हुआ बराबर ही होता है। आज सोते में लोग चले जाते हैं, सुबह उठते ही नहीं, घर वाले उठा रहे हैं वो मालूम हुआ जा भी चुके, कम से कम सोते हुआ कलमा तैयबा पढ़ ले, आयतल कुर्सी पढ़ ले, दुआ पढ़ ले, दाहिनी सरवट लेट करके सोए, बिस्तर साफ करके सोए। कहते हैं हमारा बिस्तर तो साफ है, दादा ने फरमाया साहब ने मुझसे कहा कि हमारा बिस्तर तो साफ है फिर हम क्यों साफ करें। फरमाया सफाई मकसूद नहीं है, सुन्नत मकसूद है। वो साहब अमीर थे, उन्होंने कहा हमारे घर में तो मासी है, हमारा तो घर बिस्तर वैसे ही साफ होता है। तो फरमाया तुम सफाई की नीयत से मत साफ करो, तो तुम सुन्नत के लिए अपने साफ कर लो, कपड़ा वैसे ही फेर दिया, एक सुन्नत का सवाब मिल गया। और हदीस पाक में क्या आता है, जिस जमाने में मेरी सुन्नत का मजाक उड़ाया जा रहा हो, उस जमाने में जो एक शख्स मेरी एक सुन्नत जिंदा करेगा, अल्लाह ताला उसको 100 शहीदों का सवाब अता फरमाएंगे। एक सुन्नत नबी अलैहिस्सलातु वस्सलाम की एक सुन्नत जिंदा करता है, कोई भी सुन्नत हो, चाहे सीधे हाथ करके सोना, बिस्तर झाड़ करके सोना, क़िबला रुख करके सोना, एक सुन्नत जिंदा करेगा। दोस्तों मेरे शेख क्या फरमाते थे, हजरत मौलाना अब्दुल हक साहब मैं सुन्ना, हजरत मौलाना शाह अब्दुल हक साहब रहमतुल्लाह अलैह फरमाते थे कि इतने बड़े मजमे में अगर एक अगरबत्ती जला दो तो मजमे में सोया हुआ आदमी को भी इल्म हो जाता है कि यह अगरबत्ती की खुशबू है। इल्म होगा या नहीं होगा कि एक अगरबत्ती जली उसकी खुशबू पूरे मजमे तक पहुंच रही है। फरमाया सुन्नत अगर एक जिंदा होगी तो क्या आलम में उसकी खुशबू नहीं फैलेगी। फरमाया एक ही सुन्नत पर अमल करते जाओ, सारा आलम क्या होगा, सुन्नतों से महक जाएगा। और जब सुन्नत जिंदा होगी और लोगों के अंदर सुन्नत मौजूद होगी तो इससे बढ़कर मोमिन के लिए और क्या चीज चाहिए कि नबी अलैहिस्सलातु वस्सलाम ने जिस तरीके से जिंदगी गुजारी उस तरीके पर वो अपनी जिंदगी गुजार रहे। आज हर चीज का दोहरा मैयार हो गया, मुसलमान का खाना पीना, अब जितनी दावतें या शादी ब्याह के खाने, वहां लोग खड़े होकर के जो खाते हैं उनको लोग फखर से देखते हैं कि ये देखो किस तरीके से खा रहे हैं, जो छुरी काटे से खा रहा है लोग उसको फखर से देखते हैं कि ये छुरी काटे से खा रहा है, भाई अल्लाह ने हाथ किस लिए दिया है, सिर्फ धोने के लिए, अल्लाह ने हाथ किस लिए दिया है, खाली धोने के लिए दिया है, अल्लाह ने यही हाथ दिया है, नबी अलैहिस्सलातु वस्सलाम के तरीके से खाए, वो खाना भी सवाब है, बैतुल खला में सुन्नत के मुताबिक जाए तो वो उस गंदी जगह में जाकर के इंसान तहारत हासिल कर आता है तो उसमें भी अगर सुन्नत के मुताबिक अमल करता है तो सुन्नत के मुताबिक उसको सवाब मिलता है। जहाँ बैतुल खला में रहा है फिर भी सवाब मिल रहा है। आज लोग जल्दी वो हो जाते हैं, मरूब हो जाते हैं कि देखो ये तो खड़े होकर के खा रहे हैं, अगर हम खड़े होकर के ना खाएंगे तो लोग हमें क्या कहेंगे, अगर 6 गधे खड़े होकर के खा रहे हैं तो कोई इंसान मरूब होता है क्यों, कि इंसान को मालूम है कि जानवर की फितरत क्या है, खड़े होकर के खाना। आप जितने गधे जितने गाय बैल बकरी भैंस ऊंट जितने आप इनको जब खाने के लिए डालेंगे बैठे होंगे खड़े हो जाएंगे, बैठ कर नहीं खाएंगे, लेकिन अल्लाह ताला ने इंसान और हैवान में फर्क रखा है। आज क्या है, हैवान खड़े होकर के मूत्रे पर फखर महसूस करते हैं, देख भी रहे उसको, वो भी मूत्रा ये भी मूत्र है, हया कहां बाकी रही। अब यूरोप में वो निजाम मुसलमानों के दरमियान मुतारिफ करा दिया, अब तो हर जगह, पहले पाकिस्तान में नहीं था, अब तो पाकिस्तान में एयरपोर्टों में होटलों में बड़ी बड़ी जगहों पर मुसलमान खड़े हैं, बस खाली जिप उठाई पेशाब कर रहे हैं, बराबर वाले को देख ही रहे हैं, बात भी कर रहे हैं, कहते हैं वक्त मौलाना टाइम इज मनी, टाइम जो है बहुत कम है, वक्त बहुत कम है, जालिम वक्त किसके लिए कम है, ऊपर जाने के लिए वक्त कम है, नेक काम कर, पेशाब करने के लिए वक्त कम नहीं है, खाली कि खाली पेशाब करते वक्त क्या है उसको बहुत कम याद आता है, कमाना किसके लिए, सुकून के लिए, कमाता किस लिए भाई आदमी, सुकून हासिल करने के लिए, लेकिन आजकल लोग क्या कर रहे हैं, सुकून बेच करके जो है कमा रहे हैं, सुकून बेच करके कमा रहे हैं, अगर आमदनी और पैसे से सुकून मिलता तो वल्लाह जापान और अमेरिका और यूरोप के अंदर एक आदमी की खुदकुशी करने वाला ना होता, एक आदमी भी खुदकुशी करने वाला ना होता, लेकिन आप उठाकर देखिए सबसे ज्यादा खुदकुशियां अफराद जर, एक इंसान की फीसद आमदनी पूरे आलम दुनिया के अंदर सबसे ज्यादा जापान के अंदर है कि एक आदमी की सबसे ज्यादा आमदनी जापान में है। और आप आलमी को उठा करके देखें, सबसे ज्यादा खुदकुशियां भी उन्हीं के अंदर है। अब जरा जहन लगाओ, सोचो इस बात को कि अगर रुपया और पैसे से सुकून मिल रहा होता, टेक्नोलॉजी से सुकून मिल रहा होता, बड़ी गाड़ियों से सुकून मिल रहा होता, ऊंची ऊंची इमारतों से सुकून मिल रहा होता, तो वो खुदकुशियां क्यों कर रहे हैं? सहाबा की हालत देखिए, ताबईन की हालत देखिए, तबा ताबईन की हालत देखिए, इस वक्त के अंदर जो उलमा मौजूद है उनकी हालत देखिए। आपको कोई अल्लाह का वली, आप तारीख में कोई इंसान साबित नहीं कर सकता कि किसी अल्लाह के वली ने कभी खुदकुशी की हो, कोई साबित नहीं कर सकेगा। किस लिए? कि उन्होंने अल्लाह से लगा के दिल में उनकी लौ कर दे जहां में नशर दो। ख्वाजा साहब रहमतुल्लाह अलैह क्या फरमाते हैं, लगा के दिल में उनकी लौ कर दे जहां में नशर दो, शमाएं तो जल रही है सौ मगर बदन में रोशनी नहीं। फरमाते हैं दिल में अल्लाह की आग लगाओ, उसके बाद सारे आलम के अंदर देखो अल्लाह ताला। हजरत अबी हुरैरा रज़ी अल्लाह ताला अन्हु से क्या फरमाया नबी अलैहिस्सलातु वस्सलाम ने, या अबा हुरैरा इत्तकी महारिम। आज क्या है, लोग इबादत करने वाले को फजीलत देते हैं, इन्होंने माशाल्लाह 10 हज किए हैं, इन्होंने ये हर साल हज करते हैं, हर साल उमरा करते हैं, लेकिन नबी अलैहिस्सलातु वस्सलाम क्या फरमा रहे हैं, या अबा हुरैरा इत्तकिल महारिम तकुन अबदन्नास। ए अबू हुरैरा, तू अल्लाह की हराम करता चीजों से बस, अल्लाह ताला के सबसे ज्यादा इबादत गुजार बंदों में शुमार होगा। क्योंकि अगर हज उमरा सदका व नफली हो या ज़कात, इन तीन चीजों से इंसान की इबादत में सबसे अफजल होता, तो गरीब इंसान अल्लाह के सामने जाकर के क्या कहता, या अल्लाह मैं तो गरीब था, मेरे पास तो इतने पैसे नहीं थे कि मैं हज फर्ज करता, तो मेरी इबादत कहाँ से ज्यादा होती। अल्लाह के नबी ने फरमाया नहीं, पैसे पर इबादत मौकूफ नहीं है। या अबा हुरैरा इत्तकी महारिम, तो अल्लाह की हराम करता चीजों से बच जा। तो अल्लाह के यहाँ किन बंदों में शुमार होगा, सबसे ज्यादा इबादत गुजार बंदों में शुमार होगा। आज मेयार हमने किसको बना लिया, हमने अपना क़िबला नबी अलैहिस्सलातु वस्सलाम से नऊज़ु बिल्लाह मोड़कर अपना क़िबला अहले यूरोप को बना लिया कि उनकी इख्तिदा करेंगे तो हमारा नाम ऊंचा होगा, लोग हमें क्या कहेंगे, ये तंग नजर नहीं खुली नजर के लोग हैं। हम तंग नजर ही सही, खुली नजर, ये कौन सी नजर। हजरत उमर रजी अल्लाह तआला अन्हु के पास एक मुनाफिक और एक यहूदी आया अपना फैसला लेकर के। हजरत उमर फारूक का नाम फारूक जो रखा गया था, उसकी दूसरी वजह में एक वजह यह भी है कि एक मुनाफिक और एक यहूदी आए फैसला कराने के लिए। उस मुनाफिक ने आते ही हजरत उमर रजी अल्लाह तआला अन्हु को क्या कहा कि हम नबी अलैहिस्सलातु वस्सलाम के पास गए थे, फैसला कराने के लिए गए थे, अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम ने हमारी बात सुनी और फैसला मेरे हक में किया, लेकिन इस यहूदी ने कबूल नहीं किया। इसने कहा चलो उमर के पास चल के फैसला कराते हैं, हम आपके पास फैसला कराने के लिए ये लेकर के आया। हजरत उमर रजी अल्लाह तआला अन्हु ने फरमाया यहूदी से, क्या ऐसा ही है? उसने कहा हाँ। हजरत उमर घर के अंदर गए, जाकर तलवार लाए और यहूदी का सर उड़ा दिया और फरमा दिया, और क्या फरमाया, जो अल्लाह और उसके नबी के फैसले को नहीं मानता, उमर उसका फैसला इसी तरीके से करता है। तो क्या उमर, हजरत उमर शिद्दत पसंद थे? कोई मोमिन सोच सकता है, कोई मुसलमान ये गुमान कर सकता है? क्यों किया हजरत उमर ने? इसलिए कि मालूम हो कि नबी अलैहिस्सलातु वस्सलाम के फैसले के खिलाफ जो करता है वो तंग नजर नहीं है, उसकी नजर की वसअत, उसका अंदाजा कोई इंसान नहीं कर सकता। हजरत उमर को अल्लाह ने वो ईमान अता फरमाया था कि जिस गली से गुजरते थे शैतान उस गली से नहीं गुजर, भाग जाता था। और नबी अलैहिस्सलातु वस्सलाम ने क्या फरमाया, फरमाया अगर मेरे बाद किसी नबी को आना होता और बाब नबूवत बंद ना होता तो मेरे बाद नबूवत उमर को मिलती। अल्लाह ने वो ईमान अता फरमाया था हजरत उमर रजी अल्लाह तआला अन्हु को। लेकिन फैसला क्या किया, اس وقت حضرت عمر نے یہ نہیں سوچا کہ کفار کیا کہیں گے کہ حضرت عمر نے اتنی چھوٹی سی بات میں گردن اڑا دی. حضرت عمر نے کیا فرمایا؟ میرے ایمان کا تقاضا یہ ہے. آج ہم یہود و نصارا کی طرف کیوں دیکھ رہے ہیں؟ آج ہماری نظریں ان کی طرف کس لیے ہیں؟ کیا اللہ تعالیٰ نے وہ دروازہ بند کر دیا؟ وَلَقَدْ نَصَرَكُمُ اللَّهُ بِبَدْرٍ وَأَنْتُمْ أَذِلَّةٌ. اے صحابہ، اللہ نے بدر میں تمہاری مدد کی جبکہ تم کمزور تھے. کیا اللہ تعالیٰ تبدیل ہو گئے؟ کیا فرشتے تبدیل ہو گئے؟ آج بھی وہ مدد، وہ نصرت، سب کچھ وہی موجود ہے. اللہ کی نبی وہی، قرآن وہی، نماز وہی، سب کچھ وہی، تو مدد بھی وہی ہے. لیکن نظر ہٹانے کی دیر ہے. آج اہل یورپ کی اقتدا کرنے والے کو کیا کہا جاتا ہے؟ یہ کھلی نظر کے لوگ ہیں، ایسے لوگ ہمیں پسند ہیں. جو آج کل عالمی یا انٹرنیشنل این جی اوز ہے، وہ کیا کہتی ہے؟ ہمیں ایسے لوگ چاہیے جو ترقی پسند لوگ ہوں. ترقی کا معیار کیا ہے؟ جو اپنے بازار کے اندر اپنی ماں بہن بیٹی کو بغیر برقعے کے لے کے گھومے، یہ ترقی پسند ہے. جو سود کھائے وہ ترقی پسند ہے، جو جھوٹ بولے وہ ترقی پسند ہے، جو اپنے مسلمان بھائی کا خون کرے وہ ترقی پسند ہے. لیکن جو مومن ایمان کی بات کرے، وہ کہتے ہیں تم تو تنگ نظر ہو. آج جس کو اسلام کے بارے میں معلومات نہیں، وہ بھی اسلام کے بارے میں لیکچر دے رہا ہے، اسلام کے بارے میں اپنی رائے کا اظہار کر رہا ہے. مجھے اللہ تعالیٰ نے اگر ایک علم دیا ہے، تو اس کا مطلب یہ نہیں کہ تمام علوم میرے اندر آ گئے. اب کوئی شخص آتا ہے، عمارت کی تعمیر شروع کرتا ہے، تو مجھے یہ حق حاصل نہیں ہے کہ میں اس کو ٹوکنا شروع کر دوں، تو نے یہ پلر یہاں کیوں کھڑا کیا؟ تو وہ مجھ سے پوچھے گا، آپ نے یہ، آپ کو یہ علم حاصل کہاں سے ہوا؟ اور میں کہوں گے میں تو عالم ہوں، مجھے تمام علم پر عبور ہے. تو وہ کہے گا عالم ہونا اور ہے، ٹھیکیدار ہونا اور ہے، آپ کہاں پوچھ رہے ہیں؟ وہ امام ہونے کے باوجود وہ رکھ دے گا. کیوں؟ وہ کہتا ہے اس کے لیے، اس کام کے لیے علم چاہیے، اور جو علم چاہیے وہ آپ کے پاس نہیں ہے. اسی طریقے سے اسلام کے بارے میں بولنے کے لیے جو علم چاہیے، وہ علم ہر ایک کے پاس نہیں ہے. علم اسلام وہ سبزی نہیں ہے جو چاہے اپنے ٹھیلے کے اوپر بیچ لے، یہ وہ سبزی نہیں ہے، یا وہ چیز نہیں ہے جو چاہے جس طریقے سے چاہے اپنے طریقے کے اوپر مول لے. یا ایھا الذین آمنوا ادخلوا فی السلم کافة. اے ایمان والو، اسلام کے اندر پورے پورے داخل ہو جاؤ. پورا پورا داخل ہونا کیا ہے؟ سر سے لے کر پاؤں تک جب شریعت کے مطابق ہو جاؤ، پھر تمہیں حق حاصل ہے کہ تم شریعت کے بارے میں بول سکتے ہو. جب علم نہیں ہے، جہالت ہے. علم کی بات تو دور کی ہے، عربی زبان تو دور کی بات ہے، قرآن جن کو پڑھنا نہیں آتا، آج وہ جو ہے اسلام کے بارے میں بات کرتے ہیں. اسلام ایسا نہیں، اسلام ایسا کہتا ہے، جسے اللہ کے بندے تجھے قرآن پڑھنا نہیں آتا تو اسلام کے بارے میں بات کر رہا ہے. ایک شخص کو ڈرائیونگ نہ آتی ہو، کوئی اس کے ساتھ بیٹھے گا؟ بولو بھائی، مرنے کے لیے کوئی تیار ہوگا؟ وہ کتنا یقین دلائے کہ میں انشاءاللہ اتنے تجربے سے چلاؤں گا اور اتنا میرا ذہنی کانفیڈنس ہے کہ گاڑی کو ٹکر نہیں لگے گی. لیکن پھر بھی اگر اس کو تھوڑی دیر بعد بھی پتا چلتا ہے کہ ڈرائیور اناڑی ہے، تو بہانے سے اسل کے بھاگ جاتا ہے کہ ایسا نہ ہو یہ خود بھی مرے گا، مجھے بھی مروائے گا. تو دوستو، یہ ایمان کی گاڑی ہے. اس کے اندر جو ڈرائیور ہے، بیٹھ کر کے دیکھو کہ وہ ڈرائیور چلانا بھی جانتا ہے یا نہیں جانتا. یہ وہ گاڑی نہیں ہے کہ جس کے ہاتھ میں دے دی، ہر ایک چلانے لگے کہ میں اسلام کی ڈرائیونگ کر رہا ہوں. اس کے لیے اللہ تعالیٰ نے ایک طبقے کو مقرر فرمایا، اور وہ طبقہ اللہ تعالیٰ نے مدارس دینیہ کے اندر، علوم دین کے اندر رکھا ہے. جب اگر کوئی مولوی کسی یونیورسٹی کے بارے میں کہہ دے، تو کہتے ہیں مولانا آپ کو اس کے بارے میں علم کیا ہے؟ آپ کسی یونیورسٹی کے بارے میں آپ بات کر رہے ہیں، آپ اکانومسٹ کے بارے میں بات کر رہے ہیں، آپ کا علم کیا ہے اس کے بارے میں؟ اکانومسٹ کا علم اللہ کے یہاں سے نازل نہیں ہوا، وہاں نازل ہوا ہے. یہ حساب و کتاب اللہ نے نازل فرمایا جبرائیل علیہ السلام سے. جو دنیا کے اندر انسان نے مضمون بنایا وہ انسان اپنے بنائے ہوئے مضمون میں دوسرے انسان کو مداخلت نہیں کرنے دیتا. تو یہ تو وحی سے نازل شدہ دین ہے. اس دین کے اندر کسی کو مداخلت کی اجازت کیسے دی جائے گی؟ یہ دین اللہ تعالیٰ نے نازل فرمایا. حضرت جناب نبی کریم صلی اللہ علیہ وسلم پر نازل ہوا. اس زمانے میں جن لوگوں نے اس دین کی مخالفت کی صحابہ نے پھر ان کا حال کیا کیا؟ یہ دین کوئی لاوارث دین نہیں ہے کہ جس کا جو چاہے جس طریقے سے چاہے زندگی گزارے اور اس کے بعد کیا کہے کہ میں تو مسلمان ہوں. مسلمان ہونے کے لیے شرائط ہے. ارے ڈاکیا بننے کے لیے شرائط ہوتی ہے, آرمی جوائن کرنے کے لیے شرائط ہوتی ہے, پولیس میں بھرتی ہونے کے لیے شرائط ہوتی ہے کہ میڈیکل کراؤ, قد اتنے فٹ ہونا چاہیے, سینہ اتنا ہو, جان اتنی ہو. کیا اسلام ایسا ہی ہے کہ بس جو مرضی آ جائے اس کے اندر؟ ہاں اسلام اور ایمان ہر ایک مسلمان دنیا کے اندر ہر انسان کو ہر مذہب کے انسان کو اپنے مذہب کے اپنے عقائد کے تحفظ کا حق حاصل ہے. یا اقوام متحدہ کے منشورات کے اندر یہ چیز شامل ہے. آج یہود کو اپنے مذہب کی حفاظت کا حق حاصل ہے, عیسائیت کو اپنے مذہب کی حفاظت کا حق حاصل ہے, سکھ کو اپنے مذہب کی عبادت کا حق حاصل ہے, ہندو کو اپنے مذہب کی عبادت کا حق حاصل ہے, بدھسٹ کو اپنے مذہب کی عبادت کا حق حاصل ہے. لیکن اسلام, اگر اسلام کی عبادت کے لیے کوئی اٹھ کھڑا ہوتا ہے تو کہتے ہیں تم تو تنگ نظر ہو. تمہیں کیا, تم لوگوں نے اسلام کو اپنی جاگیر سمجھا ہوا کہ جس کو چاہا اسلام سے نکال دیا؟ اسلام جاگیر نہیں ہے. اسلام میں نبی علیہ الصلوۃ والسلام نے ہمیں دو چیزیں ایسی دی ہیں کہ بس وہ تھرمامیٹر ہے. اگر اس تھرمامیٹر پر جو شخص پورا اترتا ہے وہ مومن ہے, جو نہیں اترتا وہ اپنے ایمان کا جائزہ خود لے لے. وہ کیا ہے؟ قرآن و سنت. اپنی زندگی کا جائزہ خود لو کہ میں قرآن پر کتنا عمل کرتا ہوں, صبح سے شام تک کی زندگی میں قرآن پر کتنا عمل کرتا ہوں. اب سوچ لو جتنا عمل کرتے ہیں اتنا بولنے کا حق حاصل ہے, اس سے زیادہ بولنے کا حق نہیں ہے. اور ہمیں دنیا کو یہ ثابت کر کے دکھانا بھی نہیں ہے کہ ہم تنگ نظر نہیں, ہم تو ترقی پسند ہو گئے. آج علماء مغلوب ہو گئے, عوام تو عوام علماء مغلوب ہو گئے کہ اگر ہم نے اس طرح سے بات کی تو لوگ ہمیں کیا کہیں گے؟ تنگ نظر کہیں گے, شدت پسند کہیں گے. یہ تو نبی علیہ الصلاۃ والسلام کے زمانے سے سنت انبیاء ہے. یہ کوئی سنت آج کی نہیں, یہ سنت انبیاء ہے. اللہ کے نبی علیہ الصلاۃ والسلام کے بارے میں اللہ تعالیٰ کیا کیا فرما رہے ہیں؟ وَلَقَدْ نَعْلَمُ أَنَّكَ يَضِيقُ صَدْرُكَ بِمَا يَقُولُونَ. اے محمد صلی اللہ علیہ وسلم, ایک تو عام آدمی گواہی دیتا اور عام آدمی آزمایا جاتا, اللہ کا نبی آزمایا جا رہا ہے. گواہی کون دے رہا ہے؟ اللہ تعالیٰ گواہی دے رہے ہیں. اور گواہی کس کتاب میں نازل ہو رہی ہے؟ جو اللہ نے آسمان سے نازل فرمائی. اور اس کتاب کو لانے والا کون ہے؟ حضرت جبرائیل امین لانے والے ہیں. اور نازل کس ہستی کے اوپر ہو رہی ہے؟ جو اس دنیا کی سب سے بہترین ہستی ہے. وہ کیا فرما رہے ہیں؟ اللہ تعالیٰ فرماتے ہیں وَلَقَدْ نَعْلَمُ, اے محمد صلی اللہ علیہ وسلم, ہم خوب جانتے ہیں, اَنَّكَ يَضِيقُ صَدْرُكَ بِمَا يَقُولُونَ, آپ اپنے دل کے اندر کھلے جا رہے ہیں. کس وجہ سے؟ کہ کفار آپ کو کبھی کیا کہتے ہیں؟ ساحر, کبھی کہتے ہیں مجنون, کبھی کہتے ہیں تنگ نظر. اس زمانے میں ساحر اور مجنون اور کذاب تک کہا گیا. اللہ کے نبی نے برداشت کیا, اللہ نے گواہی دی کہ آپ کو تکلیف ہو رہی ہے. اگر آج مسلمان کو کہا جائے تو مسلمان کہتا ہے یار داڑھی چھوٹی کرا لو تاکہ لوگ مجھے تنگ نظر نہ سمجھے. ارے اگر یہ کہا جا رہا ہے تو یہ شکر ادا کرو کہ سنت انبیاء پر اللہ تعالیٰ نے چلنے کی توفیق عطا فرمائی ہے. یہ انبیاء علیہ الصلاۃ والسلام کی سنت ہے, یہ نبی علیہ الصلاۃ والسلام کی سنت ہے. نبی علیہ الصلاۃ والسلام کو ساحر کہا گیا, مجنون کہا گیا. اللہ کے نبی علیہ الصلاۃ والسلام دل دادا نے فرمایا دلی دل میں کرتے تھے, کیونکہ دین حق دے کر کے بھیجے گئے تھے. अगर आज कहा जाता है तो आज मुसलमान कहते हैं मौला अगर हम लोग थोड़ा सा नरम हो जाए, सख्ती न करें। क्यों सख्ती न करें? अगर उनके मजहब के बारे में कोई बात कह दी जाए वो जो सख्ती करे तो वो हक पर है। अगर इस्लाम के बारे में कोई बात कह दी जाए और मुसलमान अपने दिफा के लिए उठ खड़ा हो, आज तो मुसलमान दिफा कर रहा है, इकदाम नहीं कर रहा। आज मुसलमान अपने दिफा में मौजूद है। आज हमारी जो जंग है ये इस्लाम और कुफ्र की जंग है। दुनिया इसको दहशतगर्दी की जंग कहती रहे लेकिन कुरान ने हमें क्या बतलाया, अल्लाह के नबी अलैहिस्सलाम ने क्या बतलाया कि एक वक्त ऐसा आएगा कि तुम इतनी तादाद में होगे और कुफार तुम्हें खाने के लिए इस तरह जमा होंगे जिस तरह भूखों को दस्तरखान पर जमा किया जाता है। आज आप देखें दुनिया के एक मुल्क के अंदर 42 ममालिक के कुफार मौजूद हैं मुसलमानों को मारने के लिए। आज एक काफिर मुसलमानों के हाथ मारा जाता है तो मुसलमान हुक्मरान माजरत करते करते नहीं सकते और वो बमबारी करकर अगर 100 मुसलमान मार दे तो वो कहते हैं गलती हो गई। मुसलमान कहते हैं कैद तो दिया उन्होंने, सॉरी कह दिया, खत्म हो गई बात। क्या एक मुसलमान का खून इतना अर्जा है? हजरत अली रजी अल्लाह तआला अन्हु, मुसलमानों अपनी गैरत अपने आप को पहचानो, हमारा खून इतना अर्जा नहीं है। हजरत अली रजी अल्लाह तआला अन्हु को अहले मक्का ने कैदी बनाया था, नबी अलैहिस्सलाम ने मौत के ऊपर बैठ दी और अल्लाह ताला ने गवाही दी इन्नल लदीना युबायउनका इन्नमा युबायउन अल्लाह, इन्होंने बैत आपके हाथ पर नहीं अल्लाह के हाथ पर की है। यदुल्लाहि फौका अयदीहिम, और इस बैत के ऊपर अल्लाह का हाथ है। आज हम बेगैरत बनते गए, बेगैरत बनते गए, बेगैरत बनते गए। उन्होंने कहा इनको और बेगैरत बना, और दबा और दबा और दबा। अब वो इकदाम पर भी तैयार नहीं है। दिफा इकदाम तो दूर की बात है, इकदाम ये होता कि हम जाकर के यूरोप के अंदर हमला करते तो हम इकदाम कर रहे होते। आज यूरोप में हम पा रहे हो इस्लामी इकदार के ऊपर, इस्लाम के ऊपर, मुसलमानों के ऊपर हमला किया। अब तो हम दिफाई पोजिशन में, अगर आज हम दिफा भी करते हैं तो भी शिद्दत पसंद कहलाते हैं। इससे ज्यादा और क्या कर सकते हैं? आज दुनिया की जेलें मुसलमानों से भरी है, काफिरों से नहीं भरी। आप दुनिया की इस वक्त उठाकर देखें दुनिया की जितनी जेलें वो सारी इस्लाम मुसलमानों से भरी है। अगर आप सुबह का अखबार उठा करके देखें तो मरने वालों की फहरिस्त सारी मुसलमानों की होती है, कुफार की नहीं होती। आज क्यों है ये हाल हमारा? आज हमारे अंदर कुव्वत एक नहीं है। आज वो कहता है कि मैं फला मुल्क का, वो कहता है मैं काला, वो कहता है मैं गोरा, वो कहता है मैं अरब, वो कहता है मैं अजम, वो कहता है फलाना यूं, वो कहता है फलाना यूं। जिसने कलमा पढ़ लिया इन्नमल मुमिनून इख्वा, मुसलमान मोमिन मोमिन का भाई है। अगर मुसलमान आज एक हो जाए वल्लाह किसी काफिर की हिम्मत नहीं है कि इस तरीके से बात कर सके। और अब उनका रवैया तब्दील हो रहा है। जब उन्होंने मारा 42 ममालिक उतरे, उन लोगों ने अल्लाह के ऊपर सिर्फ यकीन रखा। अपनों ने तो साथ पहले छोड़ दिया था, जब डराया धमकाया गया तो अपने साथ छोड़ गए। उन्होंने कहा अल्लाह सू तो है। الذين قال لهم الناس ان الناس قد جمعوا لكم, ये तो फजीलत अल्लाह ताला ने सहाबा की बयान फरमाई। क्या फरमाया? الذين قال لهم الناس, जब मुनाफिकीन ने आकर सहाबा से क्या कहा, ए सहाबा तुम्हारे लिए जमात तैयार हो रही है बहुत बड़ी जो तुमसे लड़ेगी, फख्शुहुम, तुम डरो उनसे। सहाबा ने क्या फरमाया? फजादहुम ईमाना, हसबुनल्लाहु व निअमल वकील, अल्लाह ताला हमारे लिए बेहतरीन कारसाज़ है। इस्लाम खत्म हो गया। आज वो दुनिया के 42 ममालिक उस मुल्क से निकलना चाहते हैं लेकिन रास्ता ढूंढ रहे हैं, रास्ता नहीं मिल रहा। ये है, ये किसकी वजह से? मुसलमान का खून कभी रायगा नहीं जाता उसको। अगर ये खतरा खून गिरता है अल्लाह ताला उस खून को भी रायगा नहीं फरमाते। और इस दीन के ऊपर तो नबी अलैहिस्सलाम का खून मुबारक बहा है, वो खून जिसके ऊपर अल्लाह ताला अगर चाहते तो ताइफ को खत्म कर देते, कुफार को नेस्त तो नाबूद कर देते, लेकिन ताइफ के बाजार में अल्लाह ने अपने नबी का खून किस लिए बहाया कि बाद में आने वाली उम्मत उस दीन को देखना जिस दीन पर मेरे नबी का खून बह सकता है, उस दीन पर तुम्हारी जान जाए तो अपनी जान को कुर्बान कर देना। आज हमारे अंदर क्या चीज आ गई, हुब दुनिया व कराहियतुल मौत, दुनिया की मोहब्बत आ गई। हर तरफ क्या कहता है, या अल्लाह मेरा माल मेरी दुकान मेरी दुकान, मेरी गाड़ी व कराहियतुल मौत। वो कहा जाए फलाना मर गया, जनाजा है कब्रिस्तान चलो, आज जरा चलो रात को कब्रिस्तान होकर के आ जाए। रात को वहां तो जिन्नात होते हैं, दिन में जाते हुए डरते हैं। अब लोग जिन क्या है, अरे तो जितना भी डर मरने के बाद तो वही दफन होगा। बोलो भाई, अच्छा कितना भी डरता रहे कि मुझे तो कब्रिस्तान में जाते वक्त बहुत डर लगता है, वहां पर तो अजीब सन्नाटा होता है। दादा ने फरमाया आँख बंद करके जब दुनिया की लज्जात सामने आए, आँख बंद करके क्या करो, सोचो कि एक दिन उसी अंधेरे में पड़े होंगे। जितने रिश्तेदार हैं सब दबा कर निकल जाएंगे, कोई नहीं रुकता। आधे घंटे के बाद सब कब्रिस्तान खाली होगा, फिर आप उसी जगह पड़े होंगे, उसी मिट्टी के अंदर होंगे। तो आज उस मिट्टी से अगर जो दिल लगाएगा वो मिट्टी मिट्टी हो जाएगी, और जो मिट्टी अल्लाह के ऊपर फिदा हो गई वो मिट्टी रायगा नहीं जाएगी। अल्लाह ताला उस मिट्टी से वो फूल पैदा फरमाएंगे जिससे इस्लाम की अभियारी होगी। ऐसे ऐसे फूल पैदा होंगे जिनसे इस्लाम की अभियारी होगी। आज दीन की मोहब्बत हमारे कुलूब से निकल गई, दीन की अजमत हमारे कुलूब से निकल गई। आज काफिर की हिम्मत कैसे हुई, मुसलमान के सामने खड़े होकर की बात कर रहा है। एक वक्त था कि काफिर किसी कोई मुसलमान अगर किसी काफिर की सरजमीन पर उतरता था तो कुफार कांपते थे कि अगर इसको कुछ हो गया तो दूसरे मुसलमान हमें नहीं छोड़ेंगे। आज उल्टा हाल क्या हो गया कि कोई काफिर मुसलमानों की सरजमीन पर उतरता है तो मुसलमान कांपते रहते हैं कि अगर इसको कुछ हो गया तो हमारा क्या होगा, हमारी तो नौकरियां चली जाएंगी। आज जिल्लत और पस्ती का ये आलम हो चुका है दोस्तों, ये जिल्लत है। इज़ा तरक्तुमुल जिहाद फसल्लतल्लाहु अलैकुमुल जिल्ला। अल्लाह ताला ने क्या फरमाया, आज लोग क्या कहते हैं, बोला ना क्या दहशतगर्दी की बातें करते हैं, क्या सिर्फ जिहाद जिहाद की बात कर रहे हैं। आज दीन का कौन सा शोबा है जो मौजूद नहीं है उम्मत के अंदर? क्या मसाजिद खाली हो गई नमाजियों से? हज में जाने वालों की कमी हो गई? इतनी लंबी लाइन होती है कि लोगों को कहा जाता है अगले साल आप हज में जाइएगा। उम्रे पर जाने वालों की कमी नहीं है, रोजा रखने वालों की कमी नहीं है, तबलीग में निकलने वालों की कमी नहीं है, खानकाहों में आने वालों की कमी नहीं है, लेकिन जिहाद करने वालों की कमी है। आज इस शोबे को छोड़ने की वजह से कुछ ही बात मुल्कताल, मैं नहीं कह रहा, अल्लाह का कुरान उठा करके देखो अल्लाह ताला क्या फरमाते हैं, कुतिबा अलैकुम अल-क़िताल वहुवा कुर्हुन लकुम, तुम पर क़िताल तुम्हें फर्ज करता हूँ लेकिन ये तुम्हारे लिए क्या है, नागवार है। वअता अन तकरहू शैअन वहुवा खैरुन लकुम, लेकिन अल-क़रीब ऐसा होगा कि जिस चीज को तुम मकरूह समझ रहे होगे नागवार समझ रहे होगे अल्लाह ताला ने उसी में तुम्हारी फलाह रखी होगी। वअता अन तुहिब्बू शैअन वहुवा शर्रुन लकुम, और जिस चीज को तुम समझोगे ये तो हमारे लिए बाइस नजात है। अगर हम अहले यूरोप से क्या करते हैं, मुसालिहत कर लेते हैं, हम उनके साथ मुफाहमत कर लेते हैं तो ये तो हमारे लिए बहुत अच्छी बात है। وَهُوَ شَرٌّ لَكُمْ, ये तुम्हारे लिए बदतरीन बात होगी। आज यही हाल है, जो चीज अल्लाह ने फर्ज फरमाई क्या था, नमाज रोजा हज ज़कात जिहाद, पांच चीजें अरकान इस्लाम में से, आज एक रुकन छूटा हुआ है, कहां से फलाह मिलेगी? बोलो भाई कहां से मिलेगी फलाह? आज कौन सी इबादत करने वाले लोग कम हैं, आप मुझे ये बता दीजिए। हज करने वाले कम हैं? रोजा रखने वाले कम हैं? नमाज अदा करने वाले कम हैं? ज़कात अदा करने वाले कम हैं? नहीं है। लेकिन जिस जो अल्लाह ने पांचवा रुकन फर्ज फरमाया वो इन चार अरकान की हिफाजत उसी से होती है, आज मुसलमानों ने उसी को छोड़ दिया। एक आलिम ने फरमाया कि मैं ये नहीं जानता
کہ اسلام تلوار سے پھیلا یا اخلاق سے، لیکن اسلام کی حفاظت ہمیشہ تلوار سے ہوئی ہے. اسلام پھیلا، لوگ کہتے ہیں مولانا اسلام اخلاق سے پھیلا ہے. ٹھیک ہے بھائی، اخلاق سے پھیلا ہے یہ تو ہم بھی مان رہے ہیں، لیکن حفاظت کس سے ہوئی ہے اسلام کی؟ بولو بھائی، تلوار سے حفاظت ہوئی ہے، اخلاق سے حفاظت نہیں ہوئی ہے. اسلام پھیلا اخلاق سے، کہ اخلاق ایسے رکھے. اور اخلاق کب آئے؟ صحابہ نے کوئی چیز نہیں چھوڑی، حج کیا، عمرہ کیا، نبی علیہ الصلوۃ والسلام کی صحبت اٹھائی، اللہ کے نبی نے خود جہاد فرمایا. آج اس جہاد کو ایسا بنا دیا گیا جس طریقے سے کوئی انسان کفر نہ نکل جائے، اتنا مسلمانوں کو ڈرا دیا گیا. جب ہم موت سے ڈرنے لگیں گے اور یہ سوچیں گے کہ ہمارے بچوں کا کیا ہوگا، ہماری بیوی بیوہ ہو کر کے یتیم بیوہ ہو جائے گی، بچے یتیم ہو جائیں گے، تو صحابہ نے اپنے بچے کیوں یتیم کرائے تھے؟ صحابہ نے اپنی بیویاں کیوں بیوہ کرائی تھی؟ ان کی قربانیوں کی بدولت آج ہم اس مسجد کے اندر بیٹھے اور کلمہ موجود ہے، تو صحابہ کی قربانیوں کی وجہ سے. ورنہ یہ کلمہ ہم تک نہیں پہنچتا اگر صحابہ بھی سوچتے کہ ہماری بیویاں بیوہ ہو جائیں گی، بچے یتیم ہو جائیں گے. ارے اس ایک ہی شعبہ تو ہے، اس کے مصلحت سے کام لو، مفاہمت سے کام لو، زیادہ زور شور سے اس کے اوپر نہ کرو، چھوڑو، چپ چاپ رہو. اس کے اندر بیویاں بھی زندہ رہیں گی، بچے بھی زندہ رہیں گے، ہمیں بھی تکلیف نہیں ہوگی، ہمارے اوپر بھی کوئی مشقت نہیں آئے گی. تو آج ایمان ہم تک پہنچا؟ جب نہیں پہنچتا تو آج آگے آنے آگے جو قوم آئے گی، آگے جو امت آئے گی، اس تک ایمان جو پہنچے گا وہ کس طرح سے پہنچے گا؟ آج ہم یہ سوچے ہم گھر کے اندر بیٹھے رہیں گے، ہماری جان بچ گئی، یا اللہ تیرا احسان ہے کہ تو نے ہمیں بچا لیا. یہ قوم میں ایک زمانہ تھا کہ مسلمان شہادت کی تمنا کرتا تھا، مسلمان شہادت کی تمنا کر رہا ہے، اور سید الانبیاء جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں؟ لَوَدِدْتُ أَنْ أُقْتِلَ فِي سَبِيلِ اللَّهِ، یا اللہ میں یہ چاہتا ہوں کہ میں تیرے راستے میں قتال کروں، ثم احیا ثم اقتل، پھر زندہ کیا جاؤں پھر شہید کیا جاؤں، ثم احیا ثم اقتل، پھر زندہ کیا جاؤں پھر شہید کیا جاؤں. او کما قال علیہ الصلاۃ والسلام، جس چیز کی تمنا دوستو سید الانبیاء جناب نبی کریم صلی اللہ علیہ وسلم فرما رہے ہیں، کیا وہ معمولی چیز ہوگی؟ اگر اس زمانے کا حاکم وقت کسی چیز کی تمنا کرتا ہے تو لوگ کیا کہتے ہیں؟ یہ فلاں ملک کا حاکم ہے، اس کو تمنا ہے تو معمولی چیز نہیں ہوگی. ارے دوستو، حاکموں کا جو حاکم ہے، جو سید نبیوں کا سردار ہے، انبیاء کا سردار ہے، وہ جس چیز کی تمنا کر رہا ہے وہ معمولی چیز ہوگی، وہ معمولی چیز نہیں ہے. آج مسلمانوں کو یہود و نصارہ نے صرف کس چیز سے ڈرایا؟ صرف ہاں، بس وقت ختم ہو رہا ہے، میں وقت ختم ہو رہا ہے، بس بات کو مختصر کرتا ہوں. آج کس چیز سے ڈرا ہے ہمیں؟ مر جاؤ گے، تمہارے بیوی بچوں کو کون دیکھے گا؟ ارے جس اللہ نے بیوی دی ہے وہ اللہ تعالیٰ اس کو بعد میں بھی دیکھے گا. جب تک تو نے شادی نہیں کی تھی تو ماں باپ کے حوالے تھی، آج تجھے تیرے دن میں آ گئی تو تو سمجھتا ہے کہ تو مالک و خالق ہے، جس نے پیدا کیا وہی مالک و خالق ہے. بچے تو نے پیدا نہیں کیا، اگر تو انسان کے ہاتھ میں ہوتا تو آج کوئی بے اولاد نہ ہوتا. ماشاء اللہ، زور سے کہہ رہے ہیں، ان سے پوچھے کتنے لوگ تعلیم لینے آتے ہیں کہ اولاد نہیں ہو رہے. اگر انسان کے ہاتھ میں ہوتا تو کوئی انسان کے اولاد رہتا نہیں رہتا، لیکن یہ کیا ہے؟ اللہ کے ہاتھ میں، رزق اللہ کے ہاتھ میں، اولاد اللہ کے ہاتھ میں، اس کی پرورش اللہ کے ہاتھ میں. لہذا کس چیز سے ڈرنا ہے دوستو؟ کم سے کم ظاہر تو ہم اپنا بنا لیں. قیامت کے دن اللہ تعالیٰ اگر یہ پوچھے کہ میرے لیے کیا لے کر کے آئے ہو، تو اتنا تو کہہ سکے تیرے محبوب کی عرب شباہت لے کے آیا ہوں، تیرے محبوب کی عرب شباہت لے کے آیا ہوں. حقیقت اس کو تو کر دے، میں تو صرف صورت لے کر کے آیا ہوں، ظاہری صورت بنا لے. آج مسلمان، آج مسلمان ظاہری صورت بنانے کے لیے تیار نہیں ہے کہ مولانا اگر داڑھی رکھی تو نوکری نہیں ملتی، اگر داڑھی رکھی تو لوگ رشتے نہیں دیتے. गाड़ी रख ली तो रिश्ते नहीं देते। मैं कहता हूँ रिश्ते देते हैं और एक नहीं चार चार देते हैं, इज्जत से देते हैं। डर क्यों रहे हो, किस चीज का खौफ है? अल्लाह के ऊपर तवक्कुल करो। मोमिन अल्लाह के ऊपर तवक्कुल करता है। आज मुसलमान ने हर चीज के अंदर मुआशरत देखनी शुरू कर दी, खानदान देखना शुरू कर दिया, अपने अड़ोस पड़ोस देखना शुरू कर दिया, तो अल्लाह की मदद कहाँ से आएगी? अल्लाह की तरफ देखते ही नहीं है। कोई थप्पड़ मारता है बच्चे को, कोई मार दे तो बच्चा बाप की तरफ देखता है उम्मीद भरी नजर से कि मेरा बदला बाप लेगा। आज मुसलमान को मारा जाता है तो वो देखता है किसी दूसरे मुसलमान की तरफ। जालिम अल्लाह की तरफ देख, देख कहाँ से झंडा आता है और कहाँ से उसके ऊपर मौत आती है। अल्लाह ताला ऐसी मौत मारेंगे कि दुनिया याद रखेगी। जब अल्लाह ताला फिरौन पैदा करते हैं तो मूसा भी पैदा होता है और फिरौन के घर में ही मूसा को पाला जाता है। ये सुन्नतुल्लाह है, आदतुल्लाह यही है कि जब भी अल्लाह ने फिरौन को पैदा किया, जमाने का फिरौन पैदा हुआ, उसी घर में अल्लाह ताला ने मूसा को भी पैदा किया। अल्लाह ताला ने इस जमाने के अंदर भी जो फिरौन है उनके लिए भी अल्लाह ने मूसा पैदा किए। वो पैदा है, मौजूद है, अल्लाह ताला उनकी हिफाजत फरमाए और हम सबको अल्लाह ताला दीन इस्लाम के ऊपर कायम होने की, मजबूती से कायम होने रहने की तौफीक अदा फरमाए और कम से कम अपना जाहिर बनाने की तौफीक अदा फरमाए और हमारे दरमियान में, मुसलमानों के दरमियान में खास तौर पे जो लिसानी तासुब, असबियत, लिसानियत, ये जितनी चीजें, अल्लाह ताला इन चीजों को हमारे दिलों से दूर फरमाए और हम सबको एक और नेक होकर रहने की तौफीक अदा फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन। बयात परचों का वक्त नहीं है, बस दुआ कर ले। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन नबीना मुहम्मद व अला आलिही व सहबिही अजमईन। या अल्लाह अपने फ़ज़्ल व करम से हमारे मोमिन की जुमला खताओं को माफ़ फरमा। या अल्लाह हमारे मोमिन के साथ रहम व करम, फ़ज़्ल व इनायत व अफ़ियत का मामला फरमा। या अल्लाह अपने फ़ज़्ल व करम से जो जनाजा अभी यहाँ मस्जिद के अंदर आया है, या अल्लाह इनके बख्शिश फरमा, इनकी जन्नत फ़िरदौस में आला मकाम अता फरमा और इनके ऊपर खानदान के अंदर जो लोग हैं, या अल्लाह उनको सब्र जमील अता फरमा। या अल्लाह अपने फ़ज़्ल व करम से तमाम मुसलमान जो दुनिया से चले गए उनकी मग़फ़िरत फरमा और जो दुनिया में मौजूद हैं, या अल्लाह उनको ईमान अता फरमा और जिनको ईमान अता फरमाया है उनको निस्बत औलिया से सिद्दीकीन तक पहुँचा। या अल्लाह हमारे ईमान को और मुकम्मल फरमा, या अल्लाह और मुकम्मल फरमा। या अल्लाह अपना खौफ हमारे दिलों के अंदर बिठा, कुफार का खौफ हमारे दिलों से निकाल दे। या अल्लाह उम्मत मुस्लिमा को उम्मत मुवाहिदा बना दे, उम्मत वहदत बना दे। या अल्लाह इस उम्मत को एक और नेक बना दे। या अल्लाह इस मुल्क पाकिस्तान की हिफाजत फरमा, यहाँ की मईशत, तजारत, ज़राअत, अमन, या अल्लाह हर चीज़ में बरकत अता फरमा, हर चीज में कफील फरमा। या अल्लाह अपने फ़ज़्ल व करम से हम तमाम मुसलमानों को नबी अलैहिस्सलाम की सुन्नतों को जिंदा करने की तौफीक अदा फरमा। या अल्लाह अपने फ़ज़्ल व करम से जो कुफार हम पर मुसल्लत हैं, या अल्लाह हम जानते हैं कि ये हमारी बदामालियाँ हैं, या अल्लाह लेकिन तू करीम है, भाई ये नबी अलैहिस्सलाम की उम्मत है, आज हमने तेरे दरबार में हाथ उठाए। या अल्लाह हमें इन जलील और बग़ैरतों की, या अल्लाह गुलामी से नजात अदा फरमा। या अल्लाह इन बग़ैरतों की गुलामी से नजात अदा फरमा। या अल्लाह जो मुसलमानों का खून इस दस्तार के अंदर बहा, या अल्लाह उस खून के दरिया के सदक़े में, या अल्लाह मुसलमानों को नजात अदा फरमा, नबी अलैहिस्सलाम के सदक़े में नजात अदा फरमा, जो तेरे नेक बंदे सरज़मीन पर मौजूद हैं उनके सदक़े में नजात अदा फरमा, और जो मुसलमान दीन से भटक कर दूर हो चुके, या अल्लाह वापस उनको इस्लाम पर आने की तौफीक अदा फरमा। या अल्लाह वापस उनको इस्लाम पर आने की तौफीक अदा फरमा। या अल्लाह मेरे दादा को शहीद कामिला आजिला मुस्तमिर अता फरमा और मेरे वालिद साहब और वालदा को भी शहीद कामिला आजिला मुस्तमिर अता फरमा और जुमला बीमारों को शिफा अता फरमा, जो मकरूज है उनके कर्जों की अदायगी के लिए दर से इंतजाम फरमा, जो बीमार है उनको शिफा अता फरमा। और या अल्लाह ज़ाहिरी और बातिनी तमाम बीमारियों से हम हम सब को शिफा अता फरमा। जितने मोमिनीन और मोमिनात यहाँ पर आए हैं या अल्लाह हम सब के ईमान को निस्बत औलिया सिद्दीकीन की खत मुंतहा तक पहुँचा दे, हमारे ईमान को कामिल और मुकम्मल फरमा दे, अकमल फरमा दे। या अल्लाह हमारी दुआओं को रद्द न फरमा। या अल्लाह इस दुआओं में या अल्लाह बूढ़े भी मौजूद हैं, या अल्लाह बच्चे भी मौजूद हैं। या अल्लाह तूने फरमाया कि सफेद दाढ़ी वालों से मुझे हया आती है। या अल्लाह जिनकी दाढ़ियाँ सफेद है उन्होंने भी हाथ उठाए, उनकी इलाज रखते हुए या अल्लाह हम काली गाड़ी वालों की भी दुआओं को भी रद्द न फरमा, कबूल फरमा ले। अल्लाह हमें अपनी बारगाह से ना निकाल, हमें अपने मकबूल बंदों में शामिल फरमा ले, अपने महबूब बंदों में शामिल फरमा ले। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। या अल्लाह हमें ऐसा बना कि क़यामत के दिन जब हम आपके सामने पेश हों तो आप हमें देख कर खुश हो जाए, और या अल्लाह आपका नबी भी हमें देख करके खुश हो जाए और आपके नबी की शफाअत हमें अता हो जाए। या अल्लाह इससे बढ़कर हम कोई चीज नहीं मांगते। या अल्लाह सिर्फ अपने ईमान की सलामती मांगते हैं कि अल्लाह मरते वक्त में ईमान की हालत में मौत आता फरमा, सलामती ईमान और सलामती आजा से जिंदगी आता फरमा, सलामती आजा और सलामती ईमान के साथ मौत आता फरमा। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। व सल्लल्लाहु तआला अला खैर खल्क़िही محمد وعلى آله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.